नमस्कार, रेडियो कार्यक्रम साझा पहलमा तपाईँलाई स्वागत छ। म राजन रुचाल
अनि म सोभिता रिसाल। कार्यक्रम साझा पहल महिला, लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायमा सूचनाको पहुँच पुर्याउने उद्देश्यले तयार पारिएको कार्यक्रम हो।
अहिले COVID-19 नियन्त्रणमा आएको जस्तो देखिएको छ, तर यसले महिला तथा सीमान्तकृत वर्गमा आर्थिक, सामाजिक तथा मानसिक रूपमा गहिरो प्रभाव छोडेर गएको छ।
कार्यक्रममा हामी लैङ्गिक समानता र सामाजिक समावेशीकरण जेसीको दृष्टिबाट अब आउने कोभिड जस्ता महाव्याधि र विपदसँग सम्बन्धित प्रभावकारी तयारी, प्रतिक्रिया र पुनप्राप्तिको बारेमा छलफल गर्नेछौँ।
लैङ्गिक समानता र सामाजिक समावेशीकरण दृष्टिकोण भन्नाले हामी यस कार्यक्रममा महिला, सीमान्तकृत वर्ग, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लैङ्गिक अल्पसंख्यक, विभिन्न प्रकारका हिंसाबाट प्रभावित भएका महिला तथा किशोरी, दीर्घरोगी, गर्भवती तथा सुत्केरीका सवालहरूलाई प्राथमिकता दिनेछौँ।
सँगै लैङ्गिक हिंसा तथा जातीय विभेद, मानव बेचबिखनबाट प्रभावित भएका व्यक्तिहरू, सामाजिक, आर्थिक तथा नागरिक अधिकारबाट वञ्चित भएका व्यक्तिहरूको भगाई, उनीहरूका अपेक्षा, पुनरुत्थानका लागि सरकारवालाले के गर्न सक्छन् विज्ञसँगको परामर्श, साथै सरकारका योजना, लक्षित वर्गको पहुँच र कार्यान्वयनको अवस्थाबारे खोजी गर्नेछौ।
साथै कोभिडबारे फैलिएका अफवाहहरू, भ्रम र गलत जानकारीलाई सम्बोधन गर्दै वास्तविक विज्ञसँगको सवाल जवाफ पनि प्रस्तुत गर्नेछौँ र सबैको पहुँचमा आवश्यक सूचना पुर्याउने प्रयत्न पनि गर्नेछौँ।
युएन ओमनको सहयोगमा ल्याक नेपाल र अकुराबको साझेदारीमा उत्पादन गरिएको कार्यक्रम साझा पहल सीआईएन मार्फत सामुदायिक रेडियोबाट देशैभरि सीआईएन खबर .com र मोबाइल एप सीआईएनमा पनि चाहेको बेला तपाईँ विश्वभरि नै सुन्न सक्नुहुनेछ। साथै सीआईएनको फेसबुक पेजमा गएर सांकेतिक भाषामा हेर्न पनि सक्नुहुनेछ।
आजको कार्यक्रम साझा पहलको 36 भागमा हामी कोभिडपछि यस्ता विपद तथा महामारीको समयमा महिला, लैङ्गिक अल्पसंख्यक र सीमान्तकृत समुदायको हकहितका लागि बनेका नीतिहरू, ती नीतिहरू लैङ्गिक उत्तरदायी छन् या छैनन्, भएका ती नीतिले महिला तथा सीमान्तकृत समूहको सुरक्षा तथा तत्कालैको आवश्यकतालाई सम्बोधन गर्छन् कि गर्दैनन् भन्ने विषयमा छलफल गर्नेछौँ। साथै भएका नीतिले महिला तथा सीमान्तकृत समूहको सुरक्षा तथा तत्कालैको आवश्यकतालाई सम्बोधन गर्न के गर्नुपर्छ भनेर विज्ञको भनाई पनि कार्यक्रममा समावेश गर्नेछौँ। साथै यही अन्तर्गत आर्थिक रूपमा पुनर्प्राप्तिका लागि आवश्यक सिप, स्रोत, साधन र आर्थिक समावेशीकरण सम्बन्धी सवाललाई पनि समेट्नेछौँ।
सँगै कोरोना महामारीका बारेमा फैलिएका अफवाहमा विज्ञको जवाबसहितको विशेष श्रृङ्खला पनि प्रस्तुत गर्नेछौ।
हामी सबैलाई थाहा छ, महामारीको रूपमा रहेको कोरोना केही मत्थर भएको छ, तर महामारीको अन्त्य नै भने भइसकेको छैन। नेपाल बहुप्रकोपीय जोखिमयुक्त मुलुक हो। महामारीसँगै नेपाल बाढी, पहिरो, महामारी, आगलागी, शीतलहर र हिमताल विस्फोट, हिम पहिरो तथा विनाशकारी भूकम्पको जोखिममा रहेको मुलुक पनि हो। यस्ता विपत्तिका कारण हरेक वर्ष नेपालमा हजारजना भन्दा बढीको मृत्यु हुने गरेको छ भने अरबौं रुपियाँ बराबरको क्षति हुने गरेको छ।
यस्ता विपदबाट खास गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सीमान्तकृत समुदाय लगायत आर्थिक रूपले विपन्न परिवार बढी प्रभावित हुने गरेका छन्।
तर व्यवस्थित अभिलेख र योजना मार्फत प्राकृतिक विपद र मानव सृजित विपदको पूर्व तयारी, विपद प्रतिकार्य र विपद पुनर्लाभका काममा प्रतिफल हासिल गर्न सकिन्छ।
त्यसका लागि सरकारले विपद व्यवस्थापनका लागि विभिन्न नीतिहरू अवलम्बन गर्नुपर्छ।
कोरोना महामारीले यस्ता विपदका समयमा कसरी स्थानीय स्रोत र साधनको परिचालन गर्ने र कस्तो कस्तो नीति अवलम्बन गर्न सकिन्छ भन्ने कुरा धेरै नै सिकाएको छ।
कोभिडपछि र यस्ता विपद तथा महामारीको समयमा महिला, लैङ्गिक अल्पसंख्यक र सीमान्तकृत समुदायको हक हितका लागि बनेका कस्ता नीतिहरू छन् र ती नीतिहरू लैङ्गिक उत्तरदायी छन् वा छैनन्। ती भएका नीतिले महिला तथा सीमान्तकृत समूहको सुरक्षा तथा तत्कालैको आवश्यकतालाई सम्बोधन गर्छ कि गर्दैन भनेर कैलालीका साथी दिलबहादुर चौधरीले एउटा रिपोर्ट तयार गर्नुभएको छ। कार्यक्रममा अब सुनौ सोही सामग्री।
गत कार्तिक 2 गते भजनी नगरपालिका वडा नम्बर 5 का सुनिता राजे बाढी आएपछि बच्चासहित विस्थापित हुनुभयो। बाढीले भिजेको घरका भित्ताहरू ढल्न थालेपछि एक वर्षको बच्चा बोकेर बाढीको त्राससँगै ज्यान बचाउन घर छोडेर सुरक्षित आश्रयको खोजीमा रहनु भएको थियो।
मेरो 11 महिनाको भजनी बच्चाको घरै थिएँ, बगाएको छैन, अहिले के छ कस्तो छ समस्या? त अब धेरै समस्या छ, दुई तिन दिन बाटोमा बसे अनि
राज रानी चौधरी बाढी आएपछि 1.5 वर्षको बच्चा बोकेर हुलाकी सडकमा आश्रय लिनुभयो। बाढीले घर दुबानमा परेर केही सामान नबचेपछि मानसिक रूपमा विक्षिप्त बनेकी चौधरीलाई अन्नपात भन्दा ज्यान प्यारो भएकोले हुलाकी सडकको बास रहेको थियो।
बाढी आएपछि त अब दिनभरि बोकै पनि बसियो, खाना अब कहाँ पकाउने, खाने चामल सामान सबै भिजायो, अनि के गर्ने यस्तै तनावै थियो भन्नुपर्छ। पहिला त त्यहाँमा त गएर स्कुलमा बस्यो, अब स्कुलबाट पनि त्यस्तो खाने भयो।
उहाँहरू जस्तै भजनी नगरपालिकामा बाढी प्रभावित भएका गर्भवती, सुटकेरी, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिक सबैलाई सहज रूपमा बस्न खानको लागि व्यवस्था नभएकोले पीडादायी समय रहेको थियो। बाढी प्रभावित भएकालाई तत्काल र पहिलो कार्य उद्धार भएकोले सबैलाई सहजता थिएन। विपत्तिमा परेका उहाँहरूलाई पहिलो कार्य अन्तर्गत सबैलाई सुरक्षित आश्रयमा राख्ने कार्य भए पनि लैङ्गिक मैत्री थिएन, जसले गर्दा महिला तथा पाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्तिभन्दा धेरै समस्या रहेको थियो। बाढीको बेला अपाङ्गका लागि पीडामाथि पीडा बनेको उडान नम्बर 8 का देवीराम जयसीले बताउनुभयो।
भजनी नगरपालिका अनि चारै नदीले घेरेको छ, चन्द्र नदी, मोहना नदी, घाडा नदी, पथैया घेरेको ठाउँमा यहाँ असाध्यै बाढी लाग्छ, दुबान हुन्छ, अनि अपाङ्ग भएका व्यक्ति धेरै छन् यो भजनी नगरपालिकामा। पहिया आउँदा हामी कता जाउँ, के गरौँ भन्ने महसुस हुन्छ। व्यवस्थामा जतिखेर बाढी आउँछ त्यतिखेर उद्धार गर्ने टोली समयमै पुग्न सकिँदैन, व्यवस्थामा चाहिँ अलिकति घबराहट रूपमा हुन्छन्।
विपदको बेला सबैको पहिलो प्राथमिकता उद्धार तथा राहत सहयोगको कार्यमा आफूलाई पहिलो प्राथमिकता रहोस् भन्ने चाहना राख्दछन्। तर अन्य भन्दा विपदका समयमा सबैलाई एकनासले व्यवहार देखाउँदा कहिले काहीँ धेरै क्षति हुन सक्ने भएकोले स्थानीय गैर सरकारी संघ संस्थादेखि लिएर स्थानीयदेखि संघीय सरकारले लक्षित समुदायलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने गर्दछ। भजनी नगरपालिकाले पनि विपदको बेला लक्षित समुदायलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको नगरपालिकाका प्रमुख केवल चौधरीले बताउनुभयो।
विपदको समयमा मानिसहरू सबै अप्ठ्यारोमा परेको अवस्था हुन्छ र त्यति बेला पनि हामीले के कसरी गर्ने हो भन्ने कुरा पनि सहयोग गरेर कति अगाडि बढाउन सक्ने, कति माथि ल्याउन सक्ने, उहाँहरूको सहयोगार्थ हामीले के गर्न सक्नुपर्ने भन्ने कुरा पनि हामीले धेरै गर्नुपर्ने देखिएको छ। र एउटा कार्यविधि बनाई सर्वप्रथम हामीले त्यो विपद भएको ठाउँमा ज्येष्ठ नागरिक, त्यसै अपाङ, सुत्केरी, गर्भ महिला लगायतका उनलाई प्राप्तका साथमा हामीले एउटा कार्यविधि तयार गर्न भइराखेका छौँ र त्यही कार्यविधि अनुसार हामीले उहाँलाई हरेक सेवा सुविधा दिने प्रयासरत पनि छौँ र हामीलाई जुन किसिमको सहयोगी संस्थाहरूले हामीलाई हात बढाए अगाडि सार्नु भएको छ उहाँहरूको नीति र कार्य अनुसार हामीले पनि आफ्नो दुईटै कार्य मिलाएर हामीले अगाडि उहाँलाई सहयोग दिएर बढाउन
विपदको बेला काम गर्न सहजता होस् भनेर स्थानीय सरकारले पनि अन्य सरकारी तथा गैर सरकारी संस्थासँग समन्वयमा काम गर्ने गरेका हुन्छन्। तर पनि सरकारको नीति अनुसार जनताहरू विपदको बेलामा प्रत्यक्ष राहतको अनुभूति गर्न पाउन् भनेर लैङ्गिक संवेदनशीलता र प्राथमिक र आवश्यकता पहिचान गरेर काम गर्नु आवश्यक रहेको छ।
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 अनुसार विपद प्रतिकार्यमा विपदको घटना घटना साथ तत्कालै गरिने खोज, उद्धार एवं राहतसँग सम्बन्धित कार्य र विपद प्रतिकार्यको तयारी पनि पर्दछ।
सोही अनुसार स्थानीय सरकारले विपदका समयमा विपद प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्ने, अप्ठ्यारोमा परेका वा फँसेकाहरूलाई उद्धार गर्ने, उचित खानपान र सुरक्षित बसोबासको व्यवस्था गर्ने र ती कार्यहरूमा महिला, सीमान्तकृत समुदाय लगायत अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राख्ने नीति लिएको बताएका छन्।
तर त्यसको प्रभावकारी कार्यान्वयन भयो त? विपद प्रभावित र स्थानीय सरकारको प्रतिक्रिया सहित साथी विनोद महतोले एउटा सामग्री तयार पार्नु भएको छ, सुनौ है त।
कोभिड लगायत अन्य विपद तथा महामारीबाट अधिकांश नागरिक प्रभावित भएका छन्। यस्ता विपद र महामारीको समयमा खास गरी महिला, लैङ्गिक अल्पसंख्यक र सीमान्तकृत समुदायका घर परिवार सबैभन्दा बढी नै प्रभावित भएका विभिन्न तथ्यहरूले देखाएको छ। विपदमा विभिन्न कठिनाइहरूलाई छिछोल्दै जेनतेन गुजारा चलाइए पनि विपद पछिका दिनहरूमा सरकारले केही गर्छ, राहत दिन्छ भन्ने उनीहरूको आश थियो। तर सरकारी स्तरबाट आएको ती राहत र कार्यक्रममा आफूहरूलाई कहिल्यै पनि नखोजेको र थाहा पनि नभएको छिरेश्वरनाथ नगरपालिकाका एकल महिला लालो देवी दनुबार बताउनुहुन्छ।
कोनो राहत अब एकल महिला के नहीं दै छै, खबरो नहीं करै छै एको चोटी कि एकल महिला है, कथी दुख है, कथी पीड़ा है, से आओ कनि बुझु सुनु। वार्डो में नहीं कहै छै, कतो नहीं कहै छै, वार्ड से नगर पालिका में बजट अबै छै, एकल महिला के नहीं शामिल करै नहीं पूछै है। कतो अहाँ के एकल महिला के कथी कोनो कार्यक्रम अबै ओहू में नहीं पूछै, वार्ड में कथी सब अबै छै ओ सब में हमरा सब के जानकारी नहीं दै छै।
पालिका र वार्ड में कुनै राहत आउँदा एकल महिला लाई जानकारी नै नदिएको, नखोजेको, स्थानीय सरकारले बजेट, नीति निर्माण लगायतको कार्यक्रममा समेत आफूहरूलाई उपेक्षा गर्दै आएको उहाँको गुनासो छ। कोभिडमा आफूहरूलाई निकै कष्ट भोग्नु पर्दा पनि स्थानीय सरकारले नहेरेको प्रभावितहरूको दुखेसो छ। कोभिड लगायत महामारीबाट प्रभावितहरू गुमेको आफ्नो रोजीरोटी, व्यवसाय सञ्चालनका लागि राहत र सहयोगको पर्खाइमा थिए। तर महामारी र विपद प्रभावितहरूको लागि भनेर ल्याइएको सहयोगमा उनीहरूको भने सहज पहुँच नै भएन। रोजगारी गुमाउनुको पीडा त छँदै थियो, करारमा काम गर्दाको पैसा समेत समयमा पाउनु भएन। धनुषाका पूजा कर्ण भन्नुहुन्छ,
कोरोनाको कारण चाहिँ बहुत समस्या भयो, कति पैसा अहाँको जे काम सब छलै सेहो काम सब अहाँके ठप भऽ गेलै, नहि अहाँके अथी भेलै, आ फेर आवत जावतमे भी कतौ जाके भी काम करू ओहोमे भी बहुत समस्या भऽ गेलै सर। करारमे कासममे काम करै छी, ओहो अहाँके कति कहै सैलरी ओते नहिए दऽ रहल यऽ, बहुते दिक्कत छै कि घर परिवार चलाबैमे टाइम पर मे सैलरी भी नहि दै छै, दू तीन महीना पर दै छै सैलरी, हमरा सबके बहुत समस्या छै।
दैनिक जन मजदूरी गरेर पाँच जनाको परिवार गुजारा चलाउँदै आए पनि महामारीमा काम नपाउँदा भोग्नु परेको पीडा अझै उहाँको ताजै छ। सरकारले प्रभावितहरूलाई भनेर ल्याएको राहत पनि आफ्नै आसेपासेमा बाँडेर खाएको प्रभावितहरूको आरोपलाई नकार्न सकिन्न। महामारी तथा विपन्न प्रभावित महिला, लैङ्गिक अल्पसंख्यक र सीमान्तकृत समुदायको सहयोगका लागि सरकारले के कस्तो नीति नियम ल्याएको छ थाहै नभएको उहाँहरूको भनाइ छ। प्रभावितहरूको लागि भनेर वडामा केही आउँदा पनि आफूहरूलाई थाहा पनि नहुने गरेको मिथिला नगरपालिकाका बिन्दी देवी सदा बताउनुहुन्छ।
हमरा सबके नै दही के बड़का अथी बड़का बड़का आदमी के मात्र दही, छोटका आदमी के नै दही, गरीब के दुखिया के अइलो नै ताकही के गो, गरीब दुखिया के लागि लाइब लै आ अपने में बांट लै, उसब खा लै, हमसब नै जानै छियै नरमे आ नै दही हमरा सबके, तऽ हमसब कथी कहिए।
कोविड महामारी पश्चात महिला, लैङ्गिक अल्पसंख्यक र सीमान्तकृत समुदायको लागि राहत, सुरक्षा तथा आवश्यकतालाई ध्यानमा राखेर लैङ्गिक मैत्री बजेटको साथै आवश्यक राहत सहयोगका कार्यक्रमहरू ल्याएको मिथिला नगरपालिकाको दावी छ। ती वर्गका प्रभावितहरूका लागि नीतिगत रूपमै नगरसभाबाट विपद व्यवस्थापन सम्बन्धी ऐन पारित गरेर कार्यान्वयनमा ल्याएको मिथिला नगरपालिकाका सूचना अधिकारी दिपेश काफले बताउनुहुन्छ।
विपद व्यवस्थापन सम्बन्धी एउटा ऐन नगरसभाले पारित गरेको छ, अब त्यो कार्यान्वयन हुँदा पक्कै त्यस्ता वर्गहरूलाई पुनर्स्थापना गर्ने, उनीहरूलाई टार्गेट गर्ने कुरा त त्यसमा छँदैछ। त्यसपछि लैङ्गिक उत्तरदायी बजेट निर्माणमा पनि नगरपालिका चाहिँ अग्रसर रहेको देखिन्छ। जेन्डर रेस्पोन्सिभ बजेट भन्छ त्यो चाहिँ अहिले नेपाल सरकारले नै निर्देशन गरेको छ। बजेट बनाउँदाखेरि लैङ्गिक, यौनिक, अल्पसंख्यक, सीमान्तकृत वर्गहरूलाई चाहिँ विशेष ध्यानमा राखेर बजेट प्रस्तुत गर्ने भन्ने हाम्रो नगरपालिकाको नीति रहेको छ। संघीय सरकारबाट हस्तान्तरित सशक्त कार्यक्रमहरूमा पनि ती कुराहरू त्यही वर्गहरूलाई टार्गेट गरेर लक्षित गरेर त्यस्ता कार्यक्रमहरू आइरहेका छन्। त्यो कार्यक्रमको कार्यान्वयनको क्रममा पनि यो समस्याहरू क्रमिक रूपमा समाधान हुँदै जाने छन्। र सबैभन्दा मेन कुरा भनेको चाहिँ यहाँ नीति निर्माण गर्ने, नीति निर्माणमा सहभागी हुने जनप्रतिनिधिहरू पनि अब यो काम चाहिँ हामीले गर्नुपर्छ। यसलाई हामीले चाहिँ हामीले सम्बोधन गर्नुपर्ने मुख्य विषयहरू, आधारभूत विषय यिनै हुन् भन्ने कुराको चाहिँ ज्ञान, चेतना अथवा त्यसको चाहिँ महसुस हुन थालेको छ। यो पनि एउटा सकारात्मक पक्ष नै हो, किनभने आउँदा दिनहरूका बजेटमा पनि त्यो समावेश हुन्छ। थोरै स्रोतलाई सबैतिर चाहिँ समानुपातिक ढङ्गले वितरण गर्ने क्रममा अहिलेसम्म हाम्रो स्थानीय तहहरूमा पूर्वाधारमा बढी फोकस हुने देखिए तापनि अबका दिनहरूमा चाहिँ मलाई लाग्छ यी विषयहरू पनि सम्बोधन हुँदै जानेछन् क्रमिक रूपमा।
स्थानीय सरकारले ल्याएको राहत सहयोग योजना र नीति लैङ्गिक उत्तरदायी हुनुपर्छ। महामारीको चपेटामा परेका प्रभावितहरूलाई लक्षित गरी स्थानीय सरकारले राहत सहयोग, पुनरुत्थान कार्यक्रम, गुमेको व्यापार व्यवसाय सञ्चालनका लागि बिउ पुँजी, सहुलियत ऋण, रोजगारी लगायतको योजनाका प्याकेजहरू ल्याएर सहयोग गर्नुपर्ने देखिन्छ। सरकारले बनाउने त्यस्ता ती नीतिले महिला तथा सीमान्तकृत समुदायको सुरक्षा र तत्कालै आवश्यक पर्ने कुराहरूको सम्बोधन मात्र होइन पारदर्शी रूपमा कार्यान्वयनमा ल्याउनु पर्ने आवश्यक छ। यसबाट प्रभावितहरूले प्रत्यक्ष लाभ लिन पाएमा मात्र उनीहरूको पीडामा मलम लगाएको महसुस हुनेछ। विनोद मातो, सिआइएन रेडियो स्वागतम, धनुषा।
तपाईँ यति बेला रेडियो कार्यक्रम साझा पहल सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरिका विभिन्न सामुदायिक रेडियो र मोबाइल एप सिआइएन तथा सिआइएन खबर .com पनि सुनिरहनु भएको छ।
तपाईँलाई पनि विपदका बेला आफूले भोगेका समस्याहरू सुनाउन मन छ या सरकारसँग आफ्नो अपेक्षा, प्रश्न, गुनासा वा जिज्ञासाहरू राख्न मन छ? यदि छ भने हाम्रो फोन नम्बर 01-5160-646 फोन गरेर आफ्नो कुराहरू राख्न सक्नुहुन्छ।
लैङ्गिक तथा सामाजिक समावेशीकरण अवधारणा विपदका समयमा उपलब्ध गराइने सेवा वा सुविधा होस् अथवा अन्य समयमा प्रदान गरिने सेवा र सुविधामा जात, लिङ्ग, उमेर, वर्ग, आर्थिक अवस्था र शैक्षिक अवस्थाका अनुसार विभेद गरिनुहुँदैन।
कोरोना महामारीपछि स्थानीय सरकारले विपदको समयमा प्रकोप प्रभावितहरूका लागि शिविर सञ्चालन गरी पीडितहरूलाई मानवीय सहयोग, उचित सुरक्षा, खोज, उद्धार र राहतका कार्यक्रमहरू सञ्चालन गर्ने नीति पनि लियो। तर ती नीति तथा कार्यक्रमले प्रभावित महिला, किशोरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायतका तत्कालैमा समस्याहरू भने अपाङ्गता भएका व्यक्ति लगायतका तत्कालैका समस्याहरू भने समाधान नगरेको उनीहरूको भनाइ छ।
विपद प्रभावितका लागि बनेका संरचनाहरू, योजना तथा अभ्यासहरू, महिला मैत्री, अपाङ्गता मैत्री, ज्येष्ठ नागरिक र यौनिक तथा लैङ्गिक अल्पसंख्यक मैत्री प्राय कम नै भएको विज्ञहरूको भनाइरहेको छ।
विपदका समयमा हुने क्षति कम गर्न गरिने कार्यहरूमा एक त ती समुदायका व्यक्तिहरूको प्रतिनिधित्व नै कम हुन्छ भने जोखिममा परेकाहरूसम्म सूचनाको पहुँच समेत अभाव रहेको देखिन्छ।
अर्कातिर सामान्य व्यक्ति र विशेष अवस्थाका ती वर्गहरूका लागि समेत एकै प्रकारका सेवा सुविधा उपलब्ध गराइन्छ। विपदमा परेका महिला, सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूलाई समेत एकै स्थानमा उस्तै बासको व्यवस्था गरिने गरिएको छ भने विशेष अवस्थामा महिलाहरूलाई उपलब्ध गराउनु पर्ने खानपान पनि उपलब्ध नभएको प्रभावितको भनाइ छ।
कोभिडपछि र यस्ता विपद तथा महामारीको समयमा महिला, लैङ्गिक अल्पसंख्यक र सीमान्तकृत समुदायको हकहितका लागि बनेका नीतिहरू सीमान्तकृत समूहको सुरक्षा तथा तत्कालैको आवश्यकताको सम्बोधन गर्ने खालका छन् या छैनन्? नगर्ने भए तत्कालैको आवश्यकतालाई सम्बोधन गर्न के गर्नुपर्छ भनेर विपद विज्ञ कृष्णा कार्कीसँग हामीले कुराकानी गरेका छौँ।
स्थानीय तहमा गएर हेर्ने हो भने अहिले संहिता आइसकेपछि सबैभन्दा पहिलो चरणमा रिजोल्युसन भएको मन्त्रालय अथवा विभाग अथवा जिल्ला स्थित कार्यालय छ भने सबैभन्दा पहिले चाहिँ महिलाहरूका कार्यालय सुरुमा रिजोल्युसन भएको छ। अरू कार्यालय बिस्तारै रिजोल्युसनमा गए तर सबैभन्दा पहिले रिजोल्युसनमा भनौँ न यसलाई चाहिँ खारेजी गरेर संहिताको संरचनामा स्थानीय तहमा भने जिल्लामा सबैभन्दा खारेजीको काम चाहिँ महिला विकास जुन कार्यालय छ त्यसलाई डिभोल्युसन गरेर नगरमा आइदियो। अनि अब जुन हाम्रो एउटा राम्रो चाहिँ विपक्षको विगतमा एउटा के भएको थियो भने हरेक जिल्लामा पोस्टरहरू एक्टिभेट थिए, त्यो कुराहरू चाहिँ अहिले अब हामीले यो देशीको अवधारणा अनुसार हेर्ने भयो भने चाहिँ प्रोटेक्सन पोस्टर छ एउटा बलियो पोस्टर हो, होइन संरक्षण क्षेत्र चाहिँ बलियो हो। र संरक्षण क्षेत्रले हेर्नुपर्ने कुरा चाहिँ अहिले स्थानीय सरकारमा गएर एउटा सामाजिक विकास शाखा कुनै ठाउँमा र अझ नगरपालिका कुन छ, ठुलो नगरपालिका छ भने त महाशाखा होला, नभए नि अनि शाखा अनि अझ इकाइको रूपमा राखेर अनि जुनियर त्यो सहायक स्तरको कर्मचारी राखेको छ, उसलाई साधन स्रोत दिएको छैन, बजेट दिएको छैन, अनि आवश्यक जनशक्ति दिएको छैन। अनि अब यो देशीको अवधारणा अनुसार इमर्जेन्सीमा विपद आइसकेपछि त्यहाँ चाहिँ भयलेन्स भएको छ कि छैन, छुटेका व्यक्तिहरूले राहत पाएका छन् कि छैनन्, उसको चाहिँ यो पाउने राहत पाउने लिस्टमा छ कि छैन, ती कुराहरू चाहिँ हेर्नु चाहिँ अहिलेको मेजर ग्याप चाहिँ त्यही बेसी हो त। तर अब ग्याप छ भन्दा कामै नभएको त होइन, अहिले अब विभिन्न सङ्घ संस्थाको सहयोगमा चाहिँ स्थानीय तहदेखि लिएर केन्द्रसम्म कामहरू अब देशीका रणनीतिक स्ट्राटेजीहरू पनि बनिरहेका छन्, स्थानीय सरकारहरूले पनि गर्दैछ। तर जुन रूपमा हामीले यो प्रोटेक्सन क्लस्टर स्थानीय सरकारको सामाजिक विकास शाखालाई बलियो बनाउने कुराहरू छ, त्यो बलियो नबनाउन्जेलसम्म चाहिँ त्यो लैङ्गिक समानता र सामाजिक समावेशीको कुरा चाहिँ विगतको समयमा अझै पनि ग्याप हुन्छ।
यसको कार्यान्वयनको लागि मुख्य चुनौती चाहिँ के देख्नु भएको छ यहाँले?
सबैभन्दा ठुलो अब चुनौती भन्दा नि पोलिटिकल विलिङनेस इच्छा शक्ति चाहियो कि मेरो नगरपालिका अथवा गाउँपालिकामा त्यहाँ चाहिँ त्यहाँको कार्य समिति त्यहाँको परिषद त्यहाँको लिड गर्ने नेतृत्व वर्गले के सोच्नु पर्यो भने यो विपदको बेलामा सबैभन्दा जोखिमपूर्ण समुदाय भनेको यिनै हुन्, महिला हुन्, महिलामा पनि को हुन्छ भन्दाखेरि विशेष गर्भवती सुकेरी किशोरी वृद्ध महिला अपाङ्गता भएका व्यक्ति अपाङ्गता भएका व्यक्तिमा नि अझ महिला बढी हुन्छ भने यो वर्गलाई हेर्ने भनेको हाम्रो सामाजिक विकास शाखा हो। हाम्रो सामाजिक विकास शाखा बलियो भयो भने हाम्रो संरक्षण क्लस्टर बलियो हुन्छ, संरक्षण क्लस्टर बलियो भयो भने चाहिँ यी इस्युहरू जति पनि सवालहरू ग्यापहरू आए हुन्छ ती ग्यापहरूलाई चाहिँ उनीहरूले सुनिश्चितता गराउँछ, ग्यापहरूलाई हटाउनलाई र क्षमता अभिवृद्धि गर्दै अगाडि जान सकिन्छ भन्ने हुने भएकोले पहिलो कुरा चाहिँ मैले धेरैवटा स्थानीय तहमा जाँदा उहाँहरू राम्रो छ भन्नुहुन्छ, तर खोइ त तपाईँहरूको प्रतिनिधित्वहरू के छ त भन्दाखेरि कम छ, सहभागितै छैन, उहाँहरूलाई चाहिँ सहभागितै नगराउने नेतृत्व नगर्ने क्षमता नि बढाउँदै लानुपर्ने, स्रोत साधन पनि दिनु पर्यो, सहभागिता पनि गराउनु पर्यो, त्यसैले एउटा चाहिँ त्यो इच्छा शक्ति चाहियो उहाँहरूको। अर्को स्रोत साधन पनि एउटा चुनौती छ, उहाँहरू सबैजना चाहिने जति आवश्यक जनशक्ति नै दिएको छैन, अनि त्यो जनशक्ति अनुसारको चाहिने अरू सुविधाहरू पूर्वाधारका कुराहरू उहाँहरूलाई चाहिने काम गर्नलाई त चाहियो नि, त्यसै अनुसारका अरू पूर्वाधारहरू कुराहरू चाहिँ चाहियो, यो दुईवटा कुराहरू चाहियो। अनि त्यसपछि गएर चाहिँ अब हरेक नीति नियममा पाकिसकेपछि त्यसलाई त्यो नीति नियममा राखेको तर त्यो कार्यान्वयन गराउने बेलामा चाहिँ अलिक गाह्रो छ, सबैको समन्वय पनि हुनु पर्यो। सबैभन्दा जिल्लामा न स्थानीय तहमा विशेष गरेर अहिले क्लस्टरहरू स्थानीय तहमै हुन्छ, सबै क्लस्टरहरूमा चाहिँ राम्रो सहयोग हुन्छ, ती सामाजिक विकास शाखाले त्यो संरक्षणको जुन विशेष क्षेत्र छ क्लस्टर छ त्यसलाई एक्टिभेट गराउन उनीहरूलाई एकदमै सधैँ गाह्रो हुन्छ, त्यसैले यसमा चाहिँ अब यो अलिकति समन्वय पनि गराउनु पर्यो, पोलिटिकल यो नेतृत्व गरेको इच्छा शक्ति पनि हुनु पर्यो, साधन स्रोत पनि हुनु पर्यो। अनि त्यो भइसकेपछि चाहिँ अनि अब यो हाम्रो सूचना अर्को चुनौती भनेको हाम्रो यो डिसएग्रिगेटेड इन्फर्मेसन नभएर नै हो, हामीले सूचनाहरू ल्याउँदाखेरि यो छुट्याएर दिनु न भन्दाखेरि यो कन्डेक्टेड सूचना नै आउँछ, कन्डेक्टेड सूचना नआएपछि यो जसलाई राम्रो बोल्दैन, त्यसले गर्दाखेरि चाहिँ त्यो पनि एउटा सूचना राम्रोसँग नआउनु, कन्डक्टर सूचना नआउनु पनि एउटा चाहिँ चुनौतीको रूपमा चाहिँ मैले देखेको छु।
कार्यक्रममा अब भने कोरोना र कोरोनाको खोपबारे फैलिएका अफवाहबारे विज्ञसँगको सवाल जवाब सहितको विशेष श्रृङ्खला कोविड बारेको भ्रम र यथार्थ जसको जवाफ दिँदै हुनुहुन्छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी।
नमस्ते, म कालीपुर जिल्ला तान्तिरेगुडी गाउँपालिकाबाट आविष्कार बोलिरहेको छु। मोडेना खोप 12-17 वर्षसम्म बाल बालिकालाई लगाइयो। मैले दोस्रो डोज लगाएको पनि 1 हप्ता भइसक्यो, तर खोप कार्ड अनुसम्म पनि दिइएन।
खोप लगाएपछि पहिलो मात्रा लगाएपछि पनि कार्ड उपलब्ध हुन्छ, त्यो कार्ड खोप लगाएको केन्द्रहरूमा सबै ठाउँमा उपलब्ध हुन्छ, उहाँहरूले त्यहाँबाट उपलब्ध गराउनुहुन्छ। कहिले काहीँ खोप रहेको कार्ड चाहिँ सकिएको अवस्था भयो भने रेकर्डमा राखिएको हुन्छ, तपाईँ हामीले त्यहाँ खोप लगाएको स्वास्थ्य कर्मीसँग 1-2 दिनमा सम्पर्क गरेर त्यो कार्ड लिन सक्छौँ।
हजुर नमस्कार, म सर्लाईबाट आइति सिंह थिङ हो। यो वैदेशिक रोजगारको लागि जोनसन एन्ड जोनसनको खोप चाहिन्छ भन्छन् कि अरू खोप लाउनेले चाहिँ वैदेशिक रोजगारको लागि जानु नपाउने हो र? मेरो प्रश्न यति मात्रै। हजुर,
वैदेशिक रोजगारीको लागि यही खोप नै लगाउनु पर्छ भन्ने त्यस्तो सरकारको सिफारिस छैन। कुनै कुनै देशले आफ्नो देश अनुसार कसैले कुन खोप कसैले कुनै खोपलाई मान्यता दिने भन्ने हुन्छ, त्यो देश अनुसारको फरक पर्ने आफ्नो ठाउँमा रहन्छ। तर खोपको गुणस्तरीयता र खोप लगाउने हिसाबले कुनै पनि खोप त्यस्तो खालको यही केही सबभन्दा बढी गुणस्तरीय छ भन्ने खालको चाहिँ छैन। त्यही भएर सरकारले सिफारिस गरेको छ, तपाईँ हामी विदेश जाँदैछौँ भने खोप लगाउनुभन्दा पहिले सम्बन्धित देशमा कुन कुन खोप लगाएको कार्ड मान्यता हुन्छ भन्ने कुराहरू बुझेर त्यस अनुसार खोप लगाउन सक्यौँ भने हामीलाई पनि सहज हुने अवस्था हुन्छ।
हजुर, मेरो नाम चाहिँ रामदेव हो, मेरो घर चाहिँ कैलाली, म अहिले चाहिँ काठमाडौँमा बस्दै आएको छु। अनि मैले चाहिँ जोनसन एन्ड जोनसन लगाएको हुनाले अब यो त्यसको पहिलो र दोस्रो डोज नै एउटै डोजमा पुरा हुने भनिएको थियो, अनि अब हामीले बुस्टर डोज चाहिँ के को लगाउनु पर्ला अनि कहाँबाट लगाउनु मिल्छ हामी काठमाडौँ बस्नेलाई?
जोनसन एन्ड जोनसनको खोप एक मात्रालाई नै पूर्ण मात्रा भन्ने गरी सिफारिस भएको छ। एक मात्रा लगाएपछि पूर्ण मात्रा हुन्छ, तर त्यो पूर्ण मात्रा भए पनि पूर्ण मात्रा खोप लगाए पनि एक मात्रा चाहिँ थप पुस्तकको रूपमा दिने भनेर सरकारले निर्णय गरेको छ। सबै खोप खोपमा त्यसै अनुसार व्यवस्था गर्ने भनिएको छ। जोनसन एन्ड जोनसन खोप पहिलो मात्रा लगाएको, पहिलो मात्रा नै पूर्ण मात्रा हो, त्यो पूर्ण मात्रा लगाएको व्यक्तिले 6 महिना कटेपछि अहिले पछिल्लो समयको सिफारिस 3 महिनाको पनि आएको छ, त्यो समयावधि कटेपछि हामीले नजिकको खोप केन्द्रमा गएर त्यहाँ उपलब्ध भएको फाइजर मोडर्ना खोप कुनै पनि खोपहरू बुस्टर डोजका रूपमा लगाउन मिल्छ, लगाउन पाइन्छ।
यो सँगै अब हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ। आजको कार्यक्रम साझा पहलमा हामीले कोभिडपछि यस्ता विपद तथा महामारीको समयमा महिला, लैङ्गिक अल्पसंख्यक र सीमान्तकृत समुदायको हकहितका लागि बनेका नीतिहरू, ती नीतिहरू लैङ्गिक उत्तरदायी छन् छैनन्, ती भएका नीतिले महिला तथा सीमान्तकृत समूहको सुरक्षा तथा तत्कालैको आवश्यकतालाई सम्बोधन गर्छन् कि गर्दैनन् भन्ने विषयमा छलफल गर्यौं। साथै भएका नीतिले महिला तथा सीमान्तकृत समूहको सुरक्षा तथा तत्कालैको आवश्यकतालाई सम्बोधन गर्न के गर्नुपर्छ भनेर विज्ञको भनाई पनि कार्यक्रममा समावेश गर्यौं।
समुदायमा आधारित विपद व्यवस्थापन सम्बन्धी कार्यक्रमको सञ्चालनको नेतृत्व स्थानीय तहले गरिरहेका छन्। विपद प्रतिकारका लागि आपतकालीन नमूना अभ्यास गर्ने तथा गराउने, विपद प्रभावित क्षेत्रमा उद्धार तथा राहतको व्यवस्था गर्ने, स्थानीय तहमा विपद व्यवस्थापन सूचना प्रणाली तथा पूर्व चेतना प्रणालीको विकास र सञ्चालन गर्ने तथा गराउने, विपद व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय समुदाय, संघ संस्था तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य स्थानीय सरकारले गर्नुपर्दछ, तर त्यसका लागि प्रभावकारी तयारीमा जुट्नुपर्ने भने देखिएको छ।
कार्यक्रम साझा पहलको आजको अङ्कबाट भने बिदा लिने समय भएको छ। तपाईँलाई तपाईँको पालिका वा सरकारवालासँग केही सोध्न, भन्न, जान्न, बुझ्न वा समस्या सुनाउन मन छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। केही प्रश्न, प्रतिक्रिया र टिप्पणी छन् भने हाम्रो टेलिफोन नम्बर 01-5260-646 फोन गरेर दिइएको निर्देशनअनुसार रेकर्ड गराउन सक्नुहुनेछ।
आजका लागि प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद दिँदै कार्यक्रमलाई साङ्केतिक भाषामा अनुवाद गर्ने साथी उमा पौडेललाई पनि धन्यवाद। अहिलेको रेडियो कार्यक्रम साझा पहलबाट म सोभिता रिसाल
अनि म राजन रुचाल पनि बिदा भयौं।
नमस्कार।